تفسیر سورت الانفطار مکی سورت ہے، 19 آیات، 1 رکوع، 80 الفاظ اور کلمات، حروف کی تعداد 334 ہے، اور اس کا نام پہلی ہی آیت کے لفظ سے لیا گیا ہے، انفطرت. انفطار مصدر ہے، اس کے معنی ہے پھٹ جانا. سورت الانفطار سورت تکویر کی توام ہے. اس کے مضامین سے ملتے جلتے ہیں، اور ظاہر، باطن، اسلوب، معنی میں نہایت واضح مشابہت پائی جاتی ہے. اور اس میں جو ہے قیامت کی ہلچل کی منظر کشی بھی کی گئی ہے، جبکہ پچھلی سورت میں بھی آپ نے یہی بات جو ہے وہ پڑھی ہے. اور اس کے بعد جو ہے وہ ظہور قیامت کے بعد پھر ہوگا کیا، اس کی جو ہے وہ اس کے بارے میں اللہ رب العزت جو ہے وہ بتاتے ہیں. اس کا موضوع اور مضمون آخرت ہے. حضرت عبداللہ بن عمر رضی اللہ عنہ نے رسول اللہ صلی اللہ علیہ وسلم کا یہ ارشاد بیان کیا کہ جو شخص چاہتا ہو کہ روز قیامت کو اس طرح دیکھ لے جیسے آنکھوں سے دیکھا جاتا ہے تو اسے چاہیے فَلْيَقْرَأُ اِذَا الشَّمْسَ كُوِّرَتْ وَإِذَا السَّمَاءُ انْفَطَرَتْ وَإِذَا السَّمَاءُ انْشَقَّتْ. تو اِذَا الشَّمْسُ كُوِّرَتْ سورت تکویر، وَإِذَا السَّمَاءُ انْفَطَرَتْ سورت انفطار، وَإِذَا السَّمَاءُ انْشَقَّتْ اور سورت انشقاق، ان کو پڑھ لیں. سورت کا آغاز اِذَا سے ہوتا ہے، اور لفظ اِذَا آپ اب تک بہت دفعہ پڑھ چکی ہیں. اِذَا کسے کہتے ہیں؟ حمزہ، زال، اور اس کے بعد جو ہے وہ الف. اِذَا، اِذَا کا لفظ جو ہے اسے ظرف زمان کہتے ہیں، اور کبھی تو یہ جو ہے وہ شرط کا مفہوم دیتا ہے، فعل مضارے پہ آ جائے تو اس کو سکون دے دیتا ہے، جزم دے دیتا ہے. اور آپ دیکھ لیجئے کہ پچھلی سورت میں بھی آپ نے اِذَا لفظ جو ہے وہ کئی دفعہ پڑھا ہے، اور یہاں پہ بھی سورت کا آغاز بھی اِذَا سے ہوتا ہے. اب سوال یہ پیدا ہوتا ہے کہ ایسا کیوں ہے، اللہ رب العزت نے یہ انداز کیوں اختیار کیا ہے؟ اصل وجہ یہ ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم اہل مکہ کو جو ہے وہ دعوت دے رہے تھے توحید کی، رسالت کی اور آخرت کی. اور اہل مکہ جس چیز کا سب سے زیادہ انکار کر رہے تھے، جو چیز ان کے لیے اچنبے کی تھی اور جس پر وہ یقین ہی نہیں کرنا چاہتے تھے، وہ تھی آخرت، وہ تھی قیامت. تو اللہ رب العزت نے یہاں پر جو ہے وہ بات کا آغاز ہی اِذَا سے کیا ہے. اِذَا السَّمَاءُ انْفَطَرَتْ، جب آسمان پھٹ جائے گا. اور اس کے معنی کیا ہیں؟ کہ ایک وقت ایسا آئے گا جب آسمان پھٹ جائے گا. آسمان ابھی تو جو ہے وہ بالکل صحیح سالم اور نیلی چادر کی طرح، آپ مشرق سے لے کر مغرب تک کسی بھی طرف اس کو دیکھیں، کوئی سوراخ، کوئی فتور، کوئی دراڑ نظر نہیں آتی. آپ نے پیچھے سورت ملک میں پڑھا کہ کہیں تمہیں کوئی فتور نظر آتا ہے، کوئی کچھ نظر نہیں آتا نا. اب یہاں کہا ہے کہ وہاں پہ ایک وقت ایسا آئے گا جب آسمان پھٹ جائے گا. تو ان فطرت کا لفظ جو ہے یہ فطرہ سے نکلا ہے، فا تویرا، کسی چیز کو لمبائی میں یوں پھاڑنا کہ اس میں شگاف پڑ جائے. اور فطور شگاف کے معنی میں آتا ہے، افطاری. آپ دیکھیں کتنا صبح سے لے کے شام تک کا روزہ، اور پھر آپ جو ہے کیا کرتے ہیں کہ پھر روزے کو جب کھولتے ہیں تو کہتے ہیں ہم افطاری کرنے لگے ہیں. اب اس میں کیا ہوتا ہے؟ شگاف، کہ اس کو پھر کھول لیا جاتا ہے. اسی لحاظ سے ان فطرا، اس کے معنی ہے چیر جانا، پھٹ جانا، आसमान में शगाफ का पैदा हो जाना। अब आप देखिए कि आसमान जो है ये मुअन्नस से समाई है। मुअन्नस जो है ना, कुछ मुअन्नस ऐसे होते हैं जो मुअन्नस हकीकी होते हैं, और उसमें क्या होता है कि मुअन्नस की अलामत नजर आती है, लेकिन कुछ मुअन्नस ऐसे होते हैं कि सुनने से ही आपको याद रखना है, लेकिन उसमें आपको कोई अलामत नहीं नजर आएगी। यहाँ पे आपको ता तो कोई नजर नहीं आ रही, लेकिन ये मुअन्नस समाई फिर इसको कहा जाता है। तो इन फतरत, तो चूंकि ये मुअन्नस समाई है इसलिए आगे फिर ता आ गया कि जब आसमान फट जाएगा। वाइजल कवाकिब तसरत, और जब तारे झड़ जाएंगे। कवाकिब कौकब की जमा है, और कवाकिब का लफ्ज जो है वो इस्तेमाल किया जाता है तारों के लिए। तारे जो हैं, जैसे कुरान में नजम का लफ्ज भी इस्तेमाल हुआ है और कौकब का भी। और कौकब जैसे कौकबतुन एक बड़े सितारे का नाम है, और कौकब हर बड़े तारे को कहते हैं, खा वो सितारा हो या सैयारा हो। अब आप देखें जैसे अगर लोहा जो है वो चमक रहा हो, खूब उसको जो है वो चमकाया हुआ, उसके लिए भी लफ्ज आता है कौकबुल हदीद, लोहे का चमकना दमकना, चिमचिम करना, चमचम करना। कौकब हर उस तारे को कहते हैं बड़ा भी हो और उसके साथ जो है वो ताबनाक भी हो, चमकने वाला भी हो। वाइजल कवाकिबु, और जब तारे, ये जो बड़े बड़े सैयारे हैं और ये जो तारे हैं और ये जो चमकने वाले हैं, इन तसरत बिखर जाएंगे। नून सा रा नसर, आप नजम और नसर का लफ्ज तो खूब पढ़ती है ना, तो नसरा जो है इसके मानी होते हैं हर उस चीज को नसर कहते हैं जो किसी चीज से झड़ कर परागंदा हो जाए, बिखर जाए। जैसे जो है वो नाक जब साफ किया जाता है तो नाक के अंदर से जो चीज झड़कर गिरती है उसको भी इंतसार कहते हैं, नाक झाड़ने को इंतसार कहा जाता है। और आप देखें कि मोती जो हैं, जब वो परोए हुए होते हैं तो क्या है कि वो एक माला बन जाती है, एक हार। जब वो बिखरे हुए होते हैं तो उनके लिए भी यही लफ्ज कि वो बिखरे पड़े हैं। आप नज़्म और नसर को देख लें कि नज़्म में जो है अल्फाज परोए हुए होते हैं, जैसे कि मोती परोए हुए हैं लड़ी में, लेकिन नसर जो है उसमें अल्फाज जो हैं वो वैसे ही बिखरे हुए हैं। तो बिखरी हुई चीज के लिए नसर आता है, और खास तौर पे बेजान चीज के लिए, गैर मंजूम इबारत भी और कोई मुतफरिक चीज जो बेजान हो, गैर जानदार हो, उसके लिए ये लफ्ज इस्तेमाल किया जाता है। तो यहाँ पे सितारों की जो आपस में उनके अंदर एक ग्रेविटी पाई जाती है ना, बाहमी कशिश, वो खत्म हो जाएगी जब वो बेतरतीब होकर इधर उधर गिर पड़ेंगे, उसकी अल्लाह रब्बुल इज्जत मंजर कशी कर रहे हैं। वाइजल कवाकिब तसरत वाइजल बिहार फुज्जिरत, और जब समंदर फाड़ दिए जाएंगे। और जब, अब ये गोया के जो है, गोया के एक वक्त ऐसा आने वाला है जब क्या होगा कि बहर की जमा है बिहार, और समंदरों को दरियाओं को कहा जाता है कि जब समंदरों के साथ क्या होगा, फुज्जिरत। फाजीमरा किसी चीज को वसीब में माने पर फाड़ना। फजर को फजर इसलिए कहते हैं कि वो सारे उफक पर नमुदार होती है, और क्या करती है कि रात की तारीकी की जो चादर है उसको फाड़ कर वो नमुदार होती है। तो पानी वगैरह को फाड़ कर वसी इलाके तक चलाना या जारी करना, उसके लिए भी फिर ये लफ्ज इस्तेमाल किया जाता है। आपने पीछे पढ़ा था ना, फन फजरत मिन हुस्नता अशरत आईना, फिर उसमें से फूट पड़े 12 चश्मे। तो फुज्जिरत का फिर क्या मानी हुए कि फाड़ना, समंदर के पानी को फाड़ा जाएगा, क्योंकि फुज्जिरत यहां पर जो है ये माजी मजहूल है, खुद नहीं फटेंगे, एक ताकत है जो इन सबको जो है वो फाड़ देगी। सूरत तकवीर में भी आप पढ़ चुकी, सूरत तकवीर में जो है वो अल्लाह रब्बुल इज्जत ने समंदरों के लिए क्या कहा, वाइजल बिहार सुज्जिरत, जब दरिया भड़काए जाएंगे। और گویا کہ اللہ کے حکم سے سمندروں کے اندر آگ بھڑک اٹھے گی. یہاں کہا جا رہا ہے کہ جب سمندر جو ہیں وہ بہہ چلیں گے, پھٹ جائیں گے, اور پھٹنے کے بعد جو ہے یہ بہنا شروع کر دیں گے. اور یہ ایسا کیوں ہوگا؟ یہ بھی اللہ کے حکم سے. بعض مفسرین کہتے ہیں کہ اللہ کی ہیبت سے یہ پھٹ جائیں گے, کیونکہ فرشتے نیچے اتر آئیں گے, آسمان دروازے دروازے ہو جائے گا, تو اللہ کے حکم سے یہ جو دریا ہیں یہ پھٹ جائیں گے, یا پھر یہ ہے کہ اللہ کی ہیبت سے یہ پھٹ جائیں گے. تو یہ پہلی تین آیتوں میں قیامت کے پہلے مرحلے کا ذکر ہے. آپ تین آیتوں کو بریکٹ میں کر کے نمبر ایک لکھ دیں. اور جو اگلی آیت ہے, وَإِذَا الْقُبُورُ بُعْثِرَتْ, اور جب قبریں اکھاڑ دی جائیں گی. قبر کی جمع ہے قبور, اور یہ ایک عام لفظ ہے جو قبروں کے لیے استعمال کیا جاتا ہے, اور جب قبریں اکھاڑ دی جائیں گی. اب آپ دیکھ لیجئے کہ عام طور پہ قبروں کا حال کیا ہوتا ہے کہ قبریں جو ہیں وہ کھودی ہوئی ہوتی ہیں, اور اس کے اندر انسان جو ہے اس کو دبا دیا جاتا ہے, اور بہت سی مٹی اس کے اوپر ڈال دی جاتی ہے. وہ انسان جس کی نزاکت کا یہ حال تھا کہ اپنے اوپر مکھی بیٹھنا پسند نہیں کرتا تھا, پسند نہیں کرتا تھا کہ اس کے اوپر کوئی گرد ہو, کوئی مٹی ہو, کوئی ذرہ ہو, کہیں کوئی دھبا ہو, کہیں داغ ہو, کوئی گرمی ہو, کوئی گرمی دانہ ہو. وہ چھوٹی سی بچی ہمارے جو ادھر پاس رہتی تھی, وہ آج کل پاکستان گئی ہوئی ہے, تو بتا رہی تھی, اس کی امی کا فون آیا تھا, کہہ رہی تھی کہ مکھی کو دیکھ کے وہ روتی ہے, اور مکھی اگر اس کے اوپر بیٹھ جائے تو پھر بہت ہی ڈرتی ہے اور روتی ہے. تو اب آپ دیکھیں کہ وہ انسان جو مکھیوں کو دیکھ کے بھی ڈرتا ہے اور روتا ہے, اس انسان کا کیا انجام ہونے والا ہے. وَإِذَا الْقُبُورُ بُعْثِرَتْ, جب قبریں جو ہے وہ شک کر کے اکھیڑ دی جائیں گی. اس میں جو ہے مفسرین کہتے ہیں کہ قبروں سے مردے زندہ ہو کر باہر نکل آئیں گے. یہ جو بُعْثِرَتْ کا لفظ ہے یہ بہت اہم ہے. با عین سا, اس کے معنی ہوتے ہیں جیسے پلٹ پلٹ کرنا, یا تو اس کا روٹ ہو سکتا ہے با عین سا, اور یا پھر اس کا روٹ جو ہے جیسے بیست ہے نا, بیست کا روٹ کیا ہے؟ با عین سا, تو اٹھانا, کسی کو کھڑا کرنا, باسا کھڑا کرنا. تو یا اس کا روٹ کہتے ہیں کہ ہو سکتا ہے عین سوادرا, عین سارا. تو عین سارا, تو کہتے ہیں کہ اصل میں یہ جو بُعْثِرَتْ ہے یہ دو لفظوں کا مرکب ہے, با عین سا اور عین سارا. تو باسا کے معنی تو ہوتے ہیں کھودنا, ڈھونڈنا, ڈھونڈ نکالنا. اسی طرح پیغمبر کے لیے بھی استعمال کیا جاتا جب اسے مبعوث کیا گیا, بعثت دی گئی. اور عین سارا کے معنی ہوتے ہیں کسی دوسری چیز کے دوران کسی اور چیز کا خود بخود ظاہر ہو جانا, کھل جانا, سامنے آ جانا. تو با عین سا ہے کھودنا, ڈھونڈنا اور ڈھونڈ نکالنا, اور عین سارا ہے کہ جب کھود رہے تھے, ڈھونڈ رہے تھے, ڈگنگ کر رہے تھے, تو اس دوران کوئی اور چیز کھل کر سامنے آ گئی, خود ہی ظاہر ہو گئی. مفسرین کہتے ہیں پھر اس کے معنی یہ ہیں کہ جب قبروں کو الٹ پلٹ کیا جائے گا, ان کو کھودا جائے گا, تو مردے خود بخود زمین سے باہر نکل پڑیں گے, خود بخود اس میں سے باہر آ جائیں گے. وَإِذَا الْقُبُورُ بُعْثِرَتْ, اور جب قبریں اکھیڑ دی جائیں گی. تو یہ جو آیت نمبر چار ہے اس میں قیامت کا دوسرا مرحلہ جو ہے وہ بتایا گیا ہے. پہلے مرحلے میں کیا ہے؟ پورا کائنات کا نظام, اس کی ٹوٹ پوٹ کو یہاں صرف تین آیتوں میں مختصراً بتایا گیا ہے. دوسرے مرحلے کے لیے بس ایک آیت ہے, اور وہ ہے کہ قبروں سے مردے زندہ کھڑے ہو جائیں گے, وہ اٹھ کھڑے ہوں گے. اور پھر پانچویں آیت میں بتایا گیا ہے کہ پھر اصل میں ہوگا کیا. یہ جو پہلا مرحلہ ہوگا قیامت کا, پھر دوسرا مرحلہ ہوگا, تو اس کے بعد ہوگا کیا, کیا پیش آئے گا. علمت نفس ما قدمت واخرت, معلوم کر لے گا انسان, نفس, ہر انسان, جوان بھی اور بوڑھا بھی, مرد بھی اور عورت بھی, लड़कियां भी और लड़के भी, हर इंसान को उस वक्त पता चल जाएगा मां, मां बहुत अहम है कि पूरी जिंदगी उसने क्या किया, कदमत उसने जो है वो आगे क्या भेजा, कदम रखना आगे बढ़ना, तो कदमत, क्योंकि नफ्स जो है मुअन्नस के तौर पर इस्तेमाल होता है, तो कदमत आ गया, वह अखरत और क्या उसने पीछे छोड़ा। तो इंसान को अपने तमाम किए धरे इल्म का पता चल जाएगा। यह आयत बहुत डराने वाली है। इसी बात को पीछे आपने पढ़ा है सूरत तकवीर में, वहां पे भी क्या पढ़ा, अलिमत नफ्सुम्मा अहदरत, उस दिन हर शख्स जान लेगा जो कुछ वो लेकर आया होगा। अब यहाँ पे कहा जा रहा है कि इंसान मालूम कर लेगा जो उसने आगे भेजा और जो उसने पीछे छोड़ा। मुफस्सरीन कहते हैं कि इस एक आयत के कई मफहूम हो सकते हैं। नंबर एक, जो अच्छा या बुरा आदमी जो है, यानी या तो अच्छा इंसान है या बुरा। अब अच्छा इंसान है तो अच्छा अमल करता है, बुरा है तो बुरा अमल करता है। तो जो अच्छा या बुरा अमल आदमी ने करके आगे भेज दिया वो है मा कदमत, और जिसके करने से वो रुका रहा वो अच्छा था या बुरा वो है वमा अखरत। मा कदमत व अखरत, वो है व अखरत। फिर आप देखें कि दूसरे इसके मानी ये बयान किए जाते हैं कि जो कुछ पहले किया उसने वो है मा कदमत, और जो कुछ बाद में किया वो है वमा अखरत। अच्छा, पहले क्या किया, मसलन ये कि जवानी में जो कुछ, जवानी तक जो कुछ भी किया वो पहले है, उसके बाद जो कुछ किया बुढ़ापे में वो है अखरत। तो ये भी होता है कि जैसे एक दिन में कुछ आप सुबह से दोपहर तक करती है, दोपहर से शाम तक, तो जो पहले किया वो है मा कदमत और जो बाद में मा अखरत। तो आदमी का पूरा नामा अमाल तरतीब वार और तारीख वार उसके सामने आएगा। आप तारीख लिखती है ना, दिन, टाइम। तो यहां पे दूसरे फिर मानी में क्या है कि तरतीब होगी उसके अमाल में। तीसरे इसके मानी ये बयान किए जाते हैं कि जो अच्छे और बुरे अमाल आदमी ने अपनी जिंदगी में किए वो तो है मा कदमत, और इनके अमाल के जो आसार और नताइज इंसानी मुआशरे में वो पीछे छोड़ गया वो है मा अखरत। बहुत डराने वाली है ये बात, क्योंकि हम आमतौर पर अमलों की जाहिरी शक्ल को जो है उसको ही देखते हैं, जो उसके आसार और नताइज है ना उस पर हम कोई बात नहीं करते, उसका हम ख्याल नहीं करते कि इसका नतीजा क्या निकलेगा, इसके आसार क्या निकलेंगे। तो यहां पे ये बात कही जा रही है कि हर शख्स जो कुछ भी करेगा वो सारा कुछ उसके सामने जो है वो आ जाएगा। तो इस सिलसिले में ये हदीस बहुत डराने वाली है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जिसने इस्लाम में किसी नेक काम की तरह डाली इसके लिए इसके अपने अमल का भी सवाब है, और जो लोग इसके बाद इस पर अमल करें इनका भी सवाब है, बगैर इसके कि इनके इन लोगों का सवाब कुछ कम हो। और जिसने इस्लाम में कोई बुरी तरह डाली इस पर इसके अपने अमल का भी बोझ है, और इन लोगों का भी जो इसके बाद अमल करें बगैर इसके कि इन लोगों का बार कुछ कम हो। ये इमाम मुस्लिम की रवायत है। मसलन जो कोई भी सबसे पहले ये मगरिब की दुनिया में मुसलमान आया और उसने आकर यहाँ पे इस्लाम की दावत देनी शुरू की, तो रहती दुनिया तक जितने लोग जो है वो देते रहेंगे, तो उसका अमल मिसाल के तौर पर आएगा, और वो है कि जो उसने जो है मा कदमत व अखरत, अमल तो आगे भेज दिया, आसार दूसरों के लिए। जिन्होंने बच्चों ने यहाँ के पब्लिक स्कूलों में या यहाँ के मगरिब की दुनिया में नमाज व जमात का एहतमाम किया, जुमे की नमाज है या दर्स के लिए कमरा लिया उसका एहतमाम किया, वो चले जाते हैं साल दो साल के बाद, जब तक बच्चे आते रहेंगे और वो उस कमरे में जुमे की नमाज पढ़ते रहेंगे और वो दर्स का हल्का शिरकत करते रहेंगे, वो उन बच्चों के लिए सदका जारिया बनेगा और उनके वालदैन के लिए भी। ये है मा कदमत व अखरत। और इसी तरह वो लोग जो कि वो औरतें जो हिजाब में है, जिलबाब में है, वो ये तो जो है ये इस्लाम की पहचान है, ये इस्लाम के झंडे हैं, चलता फिरता इस्लाम है। और किसी स्कॉलर की मुझे ये बात बड़ी अच्छी लगती है कि मर्दों का नहीं पता चलता ये मुस्लिम है कि नहीं, औरतें तो कुछ भी ना करें तो दावा करती हैं, जब अपने आप को जिलबाब में और अच्छी तरह सातिर होकर जाती हैं تو عورتیں تو اسلام کے فلیگ ہیں. اور بڑی خوبصورت بات ہے یہ کہ ایک خاموش تبلیغ ہے. اسی طرح جہاں کہیں ہیں آپ, کسی جو ہے وہ شادی کی محفل میں ہیں, کسی ہال میں ہیں, کہیں بھی ہیں, نماز کا وقت ہے, آپ چاہتی ہیں نماز قضا نہ ہو جائے, آپ نماز کا اہتمام کرتی ہیں, ہو سکتا ہے آپ کو دیکھ کر کوئی اور بھی اس وقت نماز پڑھ لے, تو یہ کیا ہے, یہ ہے ما قدمت و اخرت, آپ نے کر لیا ہے, پیچھے والے کے لیے نیکی چھوڑی ہے. پھر آپ دیکھ لیں کہ آپ جو کام کرتی ہیں اچھے کام کرتی ہیں تو آپ کی اولاد پر بھی اس کے اثار اور نتائج مرتب ہو رہے ہیں. آپ کی زندگی ایک کھلی کتاب ہے اور یہ کتاب آپ کے بچے سب سے زیادہ پڑھتے ہیں صبح سے لے کے رات تک, اور وہ دیکھتے ہیں کہ ہماری ماں کیا کرتی ہے, ہمارا باپ کیا کرتا ہے, اور پھر وہ ماں باپ کو جو ہے وہ اپنے لیے ایک رول ماڈل بنا لیتے ہیں. اسی طرح استاد جو ہے وہ بھی طالب علموں کے لیے ایک رول ماڈل بن سکتا ہے اگر وہ اچھا ہو, نیک ہو. اسی طرح کلاس کا ہر طالب علم جو ہے وہ یا تو کلاس کے لیے بوجھ ہے یا اس کے لیے سرمایہ ہے. بعض لوگ جو ہیں وہ کوئی بھی بات ہو, جیسے علم حاصل کرنے کے لیے محنت کی مشقت ہے, چھٹیاں نہیں کر سکتے, امتحان دینا پڑے گا, وقت کی پابندی رکھنی پڑے گی, یونیفارم میں آنا ہے. بعض لوگوں کو بہت شوق ہوتا ہے کہ وہ بغیر یونیفارم کے آئیں اور خود ہی مشقت میں پڑھتے ہیں, جب 5-10 دن کے بعد وہ ہر دن ایک جوڑا پہنا ہے, جب ختم ہو گیا تو اب کیا کریں. لیکن جتنے دن وہ جوڑے ختم نہیں ہوتے دل چاہتا ہے ہم اس کو دکھائیں پارٹیوں میں, اور اس لیے کہ انسان کی شاید فطرت میں ہے کہ وہ چاہتا ہے کہ وہ اپنے حسن کا اور اپنی چیزوں کا اظہار کرے. دنیا اس کی جگہ نہیں ہے, اللہ تعالیٰ جو ہے وہ زیادہ ہم سب کو بہتر جانتے ہیں. تو اب جو یونیفارم باقاعدگی سے پہن کے آتے رہے تو یہ کیا ہے, یہ بھی ایک چیز سرمایہ ہے کلاس کے لیے, کلاس کا ایک ماحول برقرار رکھنے میں. کیونکہ آپ کو وقت ضائع نہیں کرنا پڑتا ڈیلی کہ آج کون سا کپڑا پہن کے جاؤں, آپ کو پتا ہی ہے کہ بس سفید یونیفارم ہے اور دل بھی سفید کر لینا ہے, روشن کر لینا ہے, ایمان سے معطر کر لینا ہے. دلوں کو کیسے سفید کرنا ہے, گناہوں کی گندگی سے دھو کر سفید کرنا ہے. ہواری آپ نے پڑھا تھا نا کہ دانے سے جب بھوسا الگ کر دیا جاتا ہے تو وہ ہوتے ہیں ہواری, جو ایمان کی طرف لوٹ آئے, جو نیکیوں میں ساتھ دینے والے, نحنو انصار اللہ ہے نا. تو ہواریوں نے کہا تھا کہ ہمیں اللہ کے مددگار. علمت نفس ما قدمت و اخرت, معلوم کرے گا ہر آدمی جو اس نے آگے بھیجا اور جو پیچھے چھوڑا. اور بعض اوقات ایک بندہ کہتا ہے کہ میں یہ کام نہیں کر سکتی, ساروں کے دل کے اندر یہ جرت پیدا ہوتی ہے کہ ہاں ہاں یہ چیز بڑی مشکل ہے. بعض اوقات ایک بندہ کھڑا ہوتا ہے اور کہتا ہے میں یہ کام کروں گی, ایک بندہ آواز دیتا ہے. اور انبیاء کی حیثیت کیا تھی, ایک فی دنیا, پھر بہت سے لوگ ان کے ساتھ شامل ہو جاتے ہیں. تو یہ پہلی جو آواز ہوتی ہے نا, یہ بہت مشکل ہوتی ہے. یہ جو ڈٹنا, کھڑے ہونا, استقامت دکھانا, یہ بڑی مشکل چیز ہوتی ہے. پھر اس کے بعد لوگ جو ہیں اس کے ساتھ, پھر کیا ہوا کہ لوگ آتے رہے اور کارواں بنتا رہا, افراد آتے رہے اور اس کے ساتھ جو ہے وہ ملتے رہے. تو میں اکیلا ہی چلا تھا جانب منزل مگر, اکیلا ہی چلا تھا جانب منزل مگر, پھر کیا ہوا, ہاں اب لوگ آتے رہے اور کارواں جو تھا وہ پھر بن گیا. تو افراد پھر ساتھ میں مل جاتے ہیں. اور مجھے اور آپ کو اس بات سے بہت زیادہ ڈرنا چاہیے اور محتاط رہنا چاہیے کہ میرا ہر عمل دوسرے کے لیے حجت ہے, تو میں دوسروں کے لیے کیا ایگزامپل چھوڑ کے جا رہی ہوں. کیونکہ اگر آپ جو ہیں عملی زندگی میں مباحات کا استعمال کثرت سے کریں گی, مباح کیا کسے کہتے ہیں, مباح جو ہے وہ چیزیں جو کہ جن کی گنجائش ہے, جو جائز ہیں, مطلب ایک بس آخری حد تک, لیکن ابھی گناہ نہیں ہے اور پھر بس ان کے بعد پھر گناہ شروع ہو جاتا ہے. تو وہ لوگ جو اپنی زندگی میں استقامت کی بجائے مباحات کا استعمال کثرت سے کرتے ہیں وہ کسی وقت بھی تقویٰ کے معیار سے گر سکتے ہیں, کیونکہ وہ اینڈ پر آگے ہیں, ایج پر آگے ہیں. تو اپنی زندگی جو ہے وہ مباحات کی کثرت میں نہیں گزارنی چاہیے کہ ہر وقت گنجائشیں, رعایتیں اور عذر اور بہانے. تو اگر ہم جو ہیں یہاں پر آ کر کھڑے ہوں گے, سوچ لیں ہماری نسلوں کا کیا بنے گا, ہمارے بچوں کا, باقی عام عوام. کیونکہ آپ تو ماشاءاللہ, اب آپ کے اوپر ایک لیبل اور لگنے والا ہے, اور وہ لیبل کیا ہے, یہ قرآن پڑھی ہوئی ہیں, انہوں نے پورے قرآن کا کورس کیا ہوا ہے, انہوں نے کافی پڑھا ہے اور بڑی محنت سے پڑھا ہے, اور یہ تو اس نے تو فلاں نے تو ٹاپ ہی کر لیا تھا, اور فلاں تو بڑی اچھی طالب علم تھی. تو اب لوگ آپ کے پاس آئیں گے, آپ سے پوچھیں گے, پوچھیں گے نہیں بھی تو وہ کیا کریں گے, آپ کو اپنے لیے ایک معیار بنا لیں گے. شادی بیاہ کی محفل, कोई जो है किसी की डेथ हो गई, कोई खुदा ना खास्ता कोई झगड़ा, कोई मसला, कोई एक्सीडेंट, कोई भी वाकया हो गया, वो देखेंगे ये क्या कर रहे हैं, और फिर वो आपसे कुछ भी नहीं कहेंगे, लेकिन अपनी अमली जिंदगी में जो है ना वो उसको करना शुरू कर देंगे। तो आप याद रखिए कि जो है फूंके मार मार कर चलना है, संभल संभल कर चलना है। और इसीलिए वो एक दफा कोई गिर गया तो कहा कि अच्छा आप गिर गए, तो उन्होंने कहा कि हजरत अपने आप को संभाल के रखें कि एक आलिम की मौत एक आलम की मौत है, एक आलिम की लग्जिश एक आलम की लग्जिश है। अगर एक आलिम गलती करेगा ना तो फिर एक दुनिया उसके पीछे गलती करती है। वो कहती है कि फलां स्कॉलर ने ऐसा किया है। तो ये है बात, हम सबको देखना है। और अगली आयत तो इतनी खूबसूरत आयत है, इतनी जबरदस्त है, और गफलत की जिंदगी पर पानी के छींटे देती है। या अय्युहल इंसानु मा गर्रक बिरब्बिकल करीम, या अय्युहल इंसानु मा गर्रक बिरब्बिकल करीम, ए इंसान मा गर्रक, किस चीज ने तुझे फरेब दिया, किस चीज ने तुझे धोखे में डाल दिया, क्या चीज है वो, क्या बात है, क्या तेरा कद ज्यादा है, क्या तेरा हुसन, क्या तू अपने आप को बड़ी चीज समझता है, आखिर कौन सी ऐसी बात है, मा गर्रका भी रब्बी कल करीम, जिस चीज ने तुझे तेरे रब्बे करीम की तरफ से धोखे में डाल दिया। और काफरा मीम जो है अंगूरों की बेल को कहते हैं ना, और इसी से ये लफ्ज जो है उम्दगी के लिए, नफासत के लिए, और किसी चीज के जो कसीरुल जो मुनाफे हो उसके लिए इसको इस्तेमाल किया जाता है। तो अल्लाह तो करीम है, अल्लाह तो बहुत नवाजने वाला है, अल्लाह ताला के बड़े एहसानात हैं तुझ पर, वो मोहसिन है, उसके एहसान और करम जो हैं उसकी तो कोई हद ही नहीं है। तो अब फिर उसके एहसानात जो है वो यहां बताए गए हैं, क्या एहसानात हैं, अल्लज़ी खलक़का, वो जिसने तुझे पैदा किया, एक हकीर से नुत्फे से माइम महीन, एक बूंद टपकने वाली, वो जिससे हम खुद घिन खाते हैं और पता भी नहीं होता कि कब जो है कैसे जो है इंसान की तख्लीक हुई, जिसने तुझे पैदा किया, फसवा का फिर ठीक किया तुझे, सवा का मुसावी बराबर, उसके लिए ये लफ्ज इस्तेमाल किया जाता है कि जिसने तुझ पर ये एहसान किया के रहमे मादिर में तुझे पैदा किया। ये भी तो हो सकता था ना, तुम्हारी एक टांग छोटी होती और एक टांग बड़ी होती, नाक एक नथना उसका लबूतरा होता और दूसरा चिपटा होता, तेरे अज़ा जो थे वो मुतवाजन ना होते, आंखें होती उनमें बिनाई ना होती, दिल की कोई आर्टरी ना होती, या फिर ये कि कान तो होते तू सुन ना सकता। और आप देख लें कि ऐसे कितने वाकया सुनने में मिलते हैं ना, कि पांव तो है लेकिन उंगलियां ही नहीं है, टांगे तो हैं लेकिन, अभी कोई औरत बता रही थी कि उसका भांजा जो है दोनों टांगे बराबर नहीं है, पहले पता ही नहीं था और जब वो चलने लगा तो पता चला कि टांगे दोनों बराबर नहीं है ना। बाज़ औक़ात जो ये जो मामूली सा भी फर्क रह जाता है ना उसका अंदाजा नहीं होता, और जब पड़ती है आकर उस वक्त पता चलता है। और मेरी एक और तालिबे इल्म उसके बेटी हुई, और उसके बाद जो है ये जो हार्ट की आर्टरीज हैं और जो ये जो निजाम इन्हजाम है दूध पीना, इनमें आपस में कोई आपस में ना मिली नहीं। अब क्या हुआ कि जब वो बच्ची दूध पीती थी तो दूध जो था ना वो नथनों से बाहर आने लगता था, यानी निजाम इन्हजाम जो था ये जैसे खुराक की नाली सांस की नाली अलग अलग है ना, और एक पूरा सिस्टम है, लेकिन ये कि जब वो फिर पता चला, फिर उसका छोटी सी उम्र में एक दो माह के अंदर ऑपरेशन हुआ और जो है वो कि उसको मिला दिया जाए, और उसके मुस्तकिल जो थे वो प्रॉब्लम चलते रहे। तो होता क्या है, यहाँ पे इसी चीज की तरफ जो है वो तवज्जो दिलाई जा रही है। और ये अपने हाथ को ही देखें, 27 हड्डियों पर मुश्तमिल ये हमारा हाथ है, और कहते हैं कि 15 इसके उजलात हैं, और ये हाथ जो है आप देखें, कभी आप इसको प्याला बनाती हैं, कभी आप इसको प्लेट बना लेती हैं, कभी ये चम्मच बन जाता है, कभी फोक हो जाता है, और फिर आप देखें कि ये हाथों के अंदर क्या बात है कि ये पेजेस कैसे आप पलटते हैं, और कभी आप अपने हाथ जब कुरान को छूना नहीं होता तो इन पेजेस को पलटना कितना मुश्किल हो जाता है, कैसे इनको पलटें उंगलियां, अजार बंद का बांधना और खोलना, दरवाजे का बंद करना और खोलना, اور خدا نہ خواستہ اگر ہاتھ کو کوئی تکلیف ہو جائے اور دائیں کو ہو تو آپ سوچیں کہ کتنا احساس ہوتا ہے کہ باتھ روم جانا ہے، کھانا کھانا ہے، کھانا پکانا ہے، بچوں کو دینا ہے، اب جو ہے وہ احساس ہوتا ہے. پھر آپ آنکھوں کو ہی دیکھ لیں، عجیب آلہ ہے کہ روشنی اخذ کرنے والے 3 کروڑ سے اوپر کے اعصاب کے سرے اس کے اندر ہیں. یہ باریک 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 باریک، اور جسے ہم آنسو کہتے ہیں، یہ قدرتی طور پر ایک ایسا سیال ہے کہ ہماری آنکھوں کی صفائی کرتا رہتا ہے. یہ جو آنسو آتے ہیں اس سے آنکھوں میں ایک روشنی ہوتی ہے، آنکھوں کے اندر کی گندگی جو ہے وہ اس پانی کے راستے جو ہے وہ بہہ کر باہر آ جاتی ہے. پھر آپ دیکھیں کہ یہ جو اوپر یہ پلکیں بنی ہوئی ہیں، یہ کیا ہیں پلکیں؟ یہ جو ہے ایک جالی ہے، پلکیں جو ہیں ایک باؤنڈری ہے، جو آنکھوں کے پردے ہیں، پپوٹے ہیں، یہ حفاظت کرتے ہیں، حسن میں اضافے کا ذریعہ بھی، اور اس کے علاوہ یہ نازک سا جو جسم کا ہمارا حصہ ہے وضو کی حفاظت کرتے ہیں. تو یہ بینائی، تو آنکھیں تو ہم سب کے پاس ہیں، تو دعا کیا ہے کہ اللہ ہمیں بصیرت بھی دے دے. بصارت تو ہے، بصیرت کی ضرورت ہے، اور اسی چیز کی طرف یہاں پہ جگایا جا رہا ہے، اے انسان کس چیز نے تجھے تیرے رب کریم کی طرف سے دھوکہ میں ڈال دیا؟ وہ جس نے تجھے پیدا کیا، تجھے نک سکھ سے درست کیا، برابر، فعادلک، تجھے متناسب بنایا. اور عادلک جو ہے اس کے معنی کیا ہے؟ کہ اللہ تعالیٰ نے انسان کو جو ہے ایک اندازے کے ساتھ، عدل کے ساتھ، ایک برابری کے ساتھ. اب اس کا یہ نہیں مطلب سب ایک جیسے ہیں، سب کے اعضاء ایک جیسے ہیں، کہ جس کو جیسا مناسب بنانا چاہیے تھا ویسے اللہ تعالیٰ نے اس کو جو ہے بنا دیا. فی ای صورت ما شاء رکبک، جس صورت میں چاہا، ما شاء اس نے چاہا، رکبک تجھے جوڑ کر تیار کیا. رکبک بتائیے اس کا روٹ کیا ہے؟ را کا با، اور رکبا کے معنی ہوتے ہیں سوار ہونا، ہے نا؟ تو اسی سے یہ لفظ جو ہے یہ استعمال کیا جاتا ہے کہ جس طرح رکبا ہوتا ہے سوار ہونا، تو رکبا ایک چیز پر دوسری چیز کا چڑھ بیٹھنا، کیونکہ کاف پر شد بھی ہے نا، اور اسی طرح پھر تراکب، ایک چیز پر دوسری کو رکھ کر ملا دینا. تو رکب کے معنی ہے کہ ایک چیز کو دوسری سے، پھر دوسری کو تیسری سے، پھر تیسری کو چوتھی سے، پھر اس طرح کئی چیزوں کو ملا کر ایک چیز بنا دینا. تو اللہ تعالیٰ نے یہ انسان کے جسم کے اعضاء، چھوٹی چھوٹی کئی ہڈیاں، کئی عضلات، کئی گوشت کے ریزے، ریشے اور بہت سی چیزوں کو ملا کر پھر اس کو ایک بنا دیا، اور جس صورت میں چاہا تجھے جوڑ دیا، جیسا چاہا تجھے ملا دیا. تو یہاں پہ انسان کو متوجہ کیا جا رہا ہے کہ انسان کس چیز نے تجھے تیرے رب کریم کی طرف سے دھوکے میں ڈال دیا. اب دھوکا کیا ہے؟ کہ انسان خدا بن بیٹھتا ہے. دھوکا کیا ہے؟ کہ اتنا سب کچھ اللہ سے لینے کے بعد پھر اللہ کی بندگی نہیں کرتا، اللہ کی اطاعت نہیں کرتا، اللہ کا فرما بردار نہیں بنتا. تو کہا کہ تجھے دھوکے میں پڑنے کی ضرورت نہیں ہے، تیرا وجود خود اس بات پر گواہ ہے کہ تو خود نہیں بن گیا، تیرے ماں باپ نے تجھے نہیں بنایا، عناصر کے آپ سے آپ جڑ جانے سے اتفاقاً تو پیدا نہیں ہو گیا، ایک خدائے حکیم اور توانا نے تجھے ایک مکمل انسانی شکل میں ترکیب دیا ہے. جانور بھی تو ہیں تیرے سامنے، چیونٹیاں بھی تو ہیں، مینڈک بھی تو ہیں، مکھیاں بھی تو ہیں، مچھر بھی تو ہیں، بہت کچھ ہے، حشرات الارض بھی اور دابت الارض. ان کو دیکھ، اپنی ساخت دیکھ، اشرف المخلوقات میں سے، اور عقل کا تقاضا یہ تھا کہ تو اللہ کے آگے جھک جاتا، کبھی اس کی نافرمانی نہ کرتا. تیرا رب صرف رب کریم اور رحیم ہی نہیں ہے، اور کیا ہے؟ وہ تو قہار اور جبار بھی ہے. کیسے پتا چلتا ہے؟ کلا بل تکذبون بالدین، ہرگز نہیں بلکہ تم جھٹلاتے ہو جزا کے دن کو. تو اب جو ہے یہ انسان کے وجود سے دلیل دینے کے بعد اب آخرت کی بات ہو رہی ہے. اب یہ کون سا مرحلہ ہے؟ یہ ہے وہ مرحلہ جب جو ہے حساب کتاب ہوگا. تو کہا جا رہا ہے کہ تم اے انسان کیا کرتے ہو؟ روز جزا کو جھٹلاتے ہو. اور دین جو ہے اس کے ایک معنی ہے زندگی گزارنے کا طریقہ، ان الدین عند اللہ الاسلام، اور دوسرے معنی کیا ہے؟ قیامت کا دن، قیامت کا دن. تو اب یہاں پر جو ہے انسان کی تخلیق سے جو ہے دلیل قائم کی جا رہی ہے کہ وہ رب جو انسان کو پیدا کرتا ہے، تو مت بھولو کہ وہ اس کو یوں ہی شترے بے مہار بنا کر چھوڑ دے گا. جتنے اتنے اہتمام سے اتنا خوبصورت انسان بنایا وہ اس بات کی دلیل ہے کہ انسان تیرا وجود بے مقصد نہیں ہے. تو آیت نمبر 9 سے لے کر 12 تک جو ہے اللہ تعالیٰ بتا رہے ہیں کہ اے انسان کلا بل تکذبون بالدین, ہرگز نہیں. کلا کا لفظ جو ہے یہ زجر و توبیخ ڈانٹنے کے لیے آتا ہے, ڈانٹ ڈپٹ کرنے کے لیے, ناراضگی کے لیے. کہا کہ اصل بات کیا ہے, ہرگز نہیں تم روز جزا کا انکار کرتے ہو. تو جو اہل مکہ کہتے تھے کہ قیامت نہیں آئے گی تو ان کے شبہات اور اعتراضات کی نفی کی جا رہی ہے. کہا کہ وہ رب جو انسان کو پیدا کر سکتا ہے تو وہ روز جزا جو ہے اس کو بھی لائے گا, اور تمہاری بدعملیوں کی ایک ہی وجہ ہے, اور وہ کیا ہے, بل تکذبون بالدین, کے روز جزا کو جھٹلاتے ہو. وَإِنَّ عَلَيْكُمْ لَحَافِظِينَ, اور بے شک تم پر نگہبان مقرر ہیں. رب جو کریم اور رحیم اور رحمان, جس نے تمہیں اتنا خوبصورت وجود دیا, وہی رب کی کیا صفت ہے؟ یہ کلّا بل تکذبون بالدین کی آیت یہ بتا رہی ہے کہ وہ رب قہار اور جبار بھی ہے. کیوں؟ روز جزا کے دن وہ پورا پورا عدل کرے گا. وہ ابو جہل اور بلال حبشی رضی اللہ عنہ ہو, دونوں کا انجام ایک جیسا نہیں کر دے گا. وہ ضرور جو ہے وہ انصاف کرے گا, اور انصاف کرنے کے لیے اس نے بڑا اہتمام کر رکھا ہے. کیسے؟ کہ تم پر حافظین مقرر ہیں. حافظ کی جمع ہے حافظین, اور مراد ہے یہاں پہ فرشتے, نگہبان, حفاظت کرنے والے. یہ کس کی حفاظت کرتے ہیں؟ یہ مال و دولت کی نہیں کرتے, یہ اللہ کے احکامات کی حفاظت کرتے ہیں. جو اللہ حکم دے دیتا ہے یہ اس کو کرتے چلے جاتے ہیں, اور یہ انسان کے جو اعمال ہیں, اقوال ہیں, یہ ان کو ریکارڈ کرتے چلے جاتے ہیں. کرامن کاتبین, کرامن ہیں. اللہ کون ہے؟ الکریم. اور فرشتے کیسے ہیں؟ کرامن, بڑے جو ہیں وہ عالی قدر ہیں. فرشتے جو تم پر مقرر ہیں بڑے معزز ہیں. کاتبین, کاتب کی جمع ہے کاتبین, لکھنے والے ہیں. ان کا کام کیا ہے؟ بس لکھتے چلے جانا. یہ فرشتے جو ہیں اللہ نے تمہارے اوپر نگران بنا کر جو ہیں بٹھائے ہیں, جو تمہارے ہر کال اور فیل کو نوٹ کرتے جاتے ہیں. تم جو کہتے ہو وہ بھی لکھتے ہیں, تم جو کرتے ہو وہ بھی لکھتے ہیں, اور تم جو بولتے ہو وہ سنتے ہیں, وہ جانتے ہیں. کیوں؟ یعلمون ما تفعلون, وہ جانتے ہیں جو تم کرتے ہو. اللہ تعالیٰ نے ان کو یہ قدرت اور صلاحیت دی ہے. تو یہاں پہ کرامن کاتبین جو میرے اور آپ کے دائیں اور بائیں بیٹھے ہیں, ان کی جو ہے یہ صفات بتائی جا رہی ہیں کہ وہ انسان کی ایک ایک عمل اور ایک ایک رویے کو نوٹ کرتے چلے جاتے ہیں. تو یہ جو روز جزا کا دن ہوگا تو اس پر جو ہے فرشتے انسان کے عملوں کا ریکارڈ, عملوں کا دفتر جو ہے وہ اللہ کے سامنے پیش کریں گے. پھر لوگ دو گروہوں میں بٹ جائیں گے. ان الابرار لفی نعیم وان الفجار لفی جحیم. اب آیت نمبر 13 سے لے کر 16 تک اب یہ بتایا جا رہا ہے کہ اس وقت جو ہے پھر ہوگا کیا, کیسے جزا اور سزا جو ہے وہ ملے گی. تو بے شک ابرار جو ہیں وہ نعیم میں ہیں, ابرار ہیں نعیم میں. یہ ابرار کون ہیں جو کہ نعیم کے اندر جائیں گے؟ یہ ہیں نیکیاں کرنے والے. یہ نیکیاں کرنے والے ہیں جو انسان کی نیکیوں کو, وہ انسان جنہوں نے اپنی پوری زندگی جو ہے وہ اللہ کی اطاعت اور اللہ کی بندگی میں گزار دی. ابرار بر سے ہے نا, تو آپ یہ بات بھی یاد رکھیں کہ ایک طرف ابرار ہے اور دوسری طرف ہے فجار. تو ان دونوں میں کیا فرق ہے, ابرار میں اور فجار میں؟ ابرار وہ لوگ ہیں جو اللہ کی جب بندگی کرتے ہیں تو اللہ کی بندگی, اللہ کے احکامات وہ ذوق اور شوق سے کرتے ہیں. ایسے نہیں کہ بس زبردستی جو ہے وہ کر رہے ہیں, نہیں. مفسرین یہ کہتے ہیں کہ یہ وہ لوگ ہیں جنہوں نے نیکیاں کی اور نیکیاں جو ہیں وہ شوق سے کی. ابرار اللہ کی اطاعت کرتے رہے اور ساری زندگی جو ہے وہ اللہ کی اطاعت کرتے رہے. नेकियां करना और फिर शौक से करना, तो इनको मिलेगी क्या नईम, जन्नत की नेमतें। वह इन्नल फुजारा, और बेशक बद किरदार। आप फुजीरत से याद रखें, अभी आपने पढ़ा ना कि वाइजल बिहार फुजीरत, तो फुजीरत में शद भी है, और ये वो लोग हैं जो कि दीन के अहकाम जो हैं उनकी उनके अहकाम को फाड़ कर निकलने वाले, दीदा दलेरी से गुनाह करने वाले, गुनाहों को बड़े दलेर होकर करने वाले, और ये वो लोग हैं जो अल्लाह से डरते भी नहीं थे, जिन्हें ना अल्लाह की पकड़ का डर था और ना ही इस बात का कि फरिश्ते जो हैं वो इनके अमाल को जो है वो नोट कर रहे हैं। ये बड़े ही जालिम लोग थे। और आप देख लें कि फरिश्तों के बारे में आप पहले भी पढ़ चुकी हैं, अनल यमीनी वानी शिमाली कईद मा यल्फिजु मिन कौलिन इल्ला लदैहि रकीबुन अतीद, सूरह काफ आयत 17 और 18। तो इंसान जो है अपने अमलों के मुताबिक दो ग्रोहों में तकसीम हो जाते हैं। सूरह शूरा में भी आप पढ़ चुकी, फरीकुन फिल जन्नति व फरीकुन फिस सईर। इंसान के जो रवैये हैं वो इंसान को दो हिस्सों में तकसीम कर देते हैं। यहाँ पे इसी चीज की तरफ इशारा किया जा रहा है कि जो फुजार हैं वो कहाँ जाएंगे, वो जहीन के अंदर जाएंगे, और जहीन जो है ये जहन्नुम का नाम है, और जहन्नुम जो है वो पूरे अजाब के साथ, पूरी सजाओं के साथ जो है वो जहन्नमियों के लिए जो है वो क्या करती है, वो भड़क रही है। और जहीम के मानी होते हैं दहकते हुई आग के भी, और आग ऐसे घूरती है जैसे कि शेर, शेर के लिए भी फिर ये लफ्ज आता है जहन्नुम का जैसे। और हजमुन जो है इसके मानी होते हैं आग के सख्त भड़कने के। इमाम इब्ने जुरैज जो हैं, इमाम इब्ने जरीद जो हैं, वो कहते हैं कि दोजख के सात तबके हैं, नंबर एक जहन्नुम, नंबर दो लजा, तीसरा हुतामा, चौथा सईर, पांचवा सकर, छठा जो है वो जहीम है, और सातवां हाविया है। तो ये जहन्नुम का एक तबका है जो कि उसका नाम रख दिया गया। यसलूनहा यौमद्दीन, वो दाखिल होंगे जजा के दिन। वमा हुम अनहा बिगाइबीन, और नहीं वो उससे छुप सकेंगे। गायब की जमा गायबीन, कि वो छुप नहीं सकेंगे। कौन? जो जहन्नुमी जहन्नुमी है और जहन्नुम में जिन्हें झोंका जाना है, वो कितना चाहें लेकिन वो उसमें छुप नहीं सकते, वो दौड़ नहीं सकते, भाग नहीं सकते। वमा अदराका मा यौमुद्दीन, और तुम्हें क्या खबर क्या है वो रोजे जजा का दिन। यहाँ पे ये जो तकरार है ना कि और तुम्हें क्या खबर कि वो क्या है रोजे जजा का दिन, सुम्मा अदराका मा यौमुद्दीन, तुम्हें क्या खबर कि क्या है वो रोजे जजा का दिन, फिर दोबारा वही बात है। तो ये क्यों अल्लाह ताला ने ये बात कही? ये इसलिए कही ताकि जो है इंसान की गफलत की जिंदगी जो है उससे इंसान को बेदार किया जा सके, इंसान की गफलत की जिंदगी पर पानी के छींटे डाले जा सके, इंसान को उसके रविश का और उसके अमलों का एहसास दिलाया जा सके। तो तवज्जो दिलाई जा रही है, और तुम क्या जानो कि क्या है रोजे जजा का दिन। जैसे अगर किसी को वाकई रोजे जजा के दिन का एहसास हो तो हो नहीं सकता कि फिर वो हुकूक अल्लाह अदा ना करे या फिर वो हुकूक इबाद अदा ना करे, हो नहीं सकता कि वो गुनाह पे गुनाह करता चला जाए, गुनाहों की गठलियां अपनी कमर पर और अपने सर पर जो है वो लादता चला जाए। इंसान तुम जान ही नहीं सकते कि वो क्या है रोजे जजा का दिन, और तुम्हें इसका शऊर ही नहीं है। यौम ला तमलिकु नफ्सुन लिनफ्सिन शैआ वल अम्रु यौमइज़िन लिल्लाह, यौमा जिस दिन ला तमलिकु ना मालिक होगा नफ्सुन कोई शख्स, लिनफ्सिन किसी दूसरे का, शैया कुछ भी, वो दिन ऐसा शदीद होगा इतना सख्त होगा कि जिस दिन कोई शख्स किसी शख्स के लिए किसी चीज का मुख्तार नहीं होगा, किसी शख्स के लिए कुछ करना किसी के बस में नहीं होगा। क्यों बस में नहीं होगा? वल अमरु यौमइज़िन लिल्लाह, फैसला उस दिन अल्लाह के अख्तियार में होगा। और अम्र जो है यहाँ पे फैसले के लिए भी है और इसके साथ जो है ये हुक्म के लिए भी है। सारे अहकामात जिसके मुताबिक उस दिन फैसला होगा वो सिर्फ और सिर्फ जो है वो अल्लाह ही के जो है वो हुक्म के मुताबिक होंगे। और جو ہے وہ اس کے مطابق پھر اللہ تعالیٰ حکم دے دیں گے کہ کون کہاں جائے گا اور کون جو ہے وہ کہاں جائے گا، کون جنت میں جائے گا اور کون جہنم میں جائے گا۔ اور آپ دیکھ لیں کہ یہ ہے آیت جو کہ نفی کرتی ہے کہ اس دن سفارش نہیں ہو سکتی، یا آیت اس بات کی نفی کرتی ہے کہ اس دن کوئی کسی کے جو ہے وہ کام نہیں آ سکتا۔ اسی بات کو سورۃ المومن آیت 16 میں کہا، لمن الملک اليوم، لمن الملک اليوم للہ الواحد القہار۔ اور رسول اللہ صلی اللہ علیہ وسلم نے اپنی پھوپھی حضرت صفیہ اور اپنی بیٹی حضرت فاطمہ رضی اللہ عنہن کو فرمایا تھا، لا املک لکم من اللہ شیئا، اور آپ اپنے خاندان والوں کو کہتے تھے یہ بات بار بار کہ آج اپنے آپ کو جہنم کی آگ سے بچا لو، اور اللہ کی قسم میں تمہیں اللہ سے، اللہ کی پکڑ سے بچانے کے لیے کچھ بھی نہیں کر سکتا۔ چھوٹی سی سورت الانفطار ہمیں بتا رہی ہے کہ یہ دنیا کی زندگی ایک وقت ختم ہو جائے گی اور اس میں ہلچل مچ جائے گی، اور پھر جو ہے اپنے اپنے عملوں کے مطابق یا پھر جزا پھر یا پھر سزا جو ہے وہ بھگتنی پڑے گی۔ اور ایک ہی پیغام ہے، ایک ہی بات ہے جو ہم سب کو، ہم سب کے نام ہے، اور وہ یہ ہے کہ ہم میں سے ہر شخص یہ دیکھے کہ میرا اور آپ کا شمار جو ہے ابرار میں ہے یا کہ فجار میں ہے، میرے عمل کیسے ہیں، میرے لیے کیا تیار ہو رہا ہے۔ سبحانک اللہم وبحمدک، نشہد ان لا الہ الا انت، نستغفرک ونتوب الیک۔